آية 39 سي تفسير. هو الذي الله هو ذاته جعلكم خلائف في الأرض جسنے تم کو زمین میں جانشین بنایا. اب اس کے بعد کیا ہے؟ فمن كفر فعليه كفره, پھر جو کوئی کفر کرے تو اس کے کفر کا وبال اسی پر ہے. ولا يزيد الكافرين كفرهم عند ربهم الا مقتا, اور کافروں کا کفر ان کے پروردگار کے ہاں اس کا غضب ہی بڑھاتا ہے. ولا يزيد الكافرين كفرهم الا خسارا, یا پھر ان کافروں کا کفر خسارے میں ہی اضافہ کرتا ہے. پیچھے ہم نے بہت ہی خوبصورت آیات دیکھی کہ کس طرح اللہ تعالیٰ کے عالم الغیب ہونے کی بات ہوئی, کہ اللہ کی ذات وہ ذات ہے کہ جو بندے کے ظاہر اور باطن دونوں کو جانتی ہے, اور کل قیامت کے دن کسی کے ساتھ کیا معاملہ کیا جائے گا یہ اللہ تعالیٰ کے علم غیب ہی کی بنیاد پہ ہوگا. ایسا نہیں ہے کہ جس کو جو جہاں دل چاہا بھیج دیا جائے, بلکہ جو ڈیزرو کرے گا اس کو وہیں بھیجا جائے گا. اب اس آیت میں اس کی مزید وضاحت ہے کہ وہ ذات جو دلوں کے بھید کو جانتی ہے, اسی ذات نے تم کو زمین میں ایک دوسرے کا جانشین بنایا. جانشین بنانے سے یہاں کیا مراد ہے اس کو دیکھیں گے, کہ انسان کس کا جانشین ہے, اور لفظ خلفاء آیا خلائف, یہ خلیفہ کی جمع ہے. اس جملے کے کئی مطلب ہیں کہ انسان زمین میں خلیفہ ہے. ایک تو یہ کہ تم سے پہلی قوم کو ان کے جرم کی وجہ سے ہلاک کر دیا, جیسا کہ پچھلی آیتوں میں چل رہا تھا, اور تمہیں ان کا جانشین بنایا. دوسرا یہ مطلب ہے کہ تم سے پہلی نسل تو مر گئی, تو ان کی جگہ تم ان کے جانشین بن گئے. تیسرا مطلب یہ ہے کہ اس کائنات کا اور اس طرح اس زمین کا اصل مالک اور حاکم تو اللہ تعالیٰ ہے, اور تمہیں اس کے نائب کی حیثیت سے یہاں بھیجا گیا. کیوں بھیجا گیا؟ کہ تم اسی کی دی ہوئی چیزوں کو اس کے حکم اور اس کی مرضی کے مطابق استعمال کرتے ہو, یا پھر باغی بن کر اپنی خواہشوں کی پیروی کرنے لگ جاتے ہو. اور اگر کسی نے اللہ کے دیے ہوئے اختیارات کو استعمال کیا اس کی مرضی کے خلاف, تو یہ بد دیانتی ہوگی, اور اسی کا انسان کو خمیازہ بھگتنا پڑے گا. اور وہ کیا؟ کہ ان کا مالک ان سے ناراض ہو جائے گا, اور اس کی ناراضگی اور غصہ انسان کے لیے مزید نقصان کا سبب بنے گا. دیکھا جائے تو بہت ڈرا دینے والی آیتیں ہیں. یہ ایسے ہی ہے کہ جیسے اگر بچہ اپنی مرضی کرنے پہ آ جائے تو پھر ماں اس کو کہتی ہے کہ اچھا ٹھیک ہے, تم جو کرتے ہو کر لو, لیکن پھر میں تم سے خوش نہیں ہوں. لفظ مقت ادھر آیا ہے, اور مقت شدید بغض کو کہتے ہیں. سورۃ نساء میں بھی ہم نے باپ کی بیوی سے نکاح کرنے کے فعل کے اندر اس لفظ کو پڑھا تھا کہ وہ کتنے بغض کا اور کتنے غصے کا کام ہے. تو ایسی ہی باتوں کو یہاں اللہ تعالیٰ نے مزید کھول کے بیان کر دیا کہ فمن کفر فعلیہ کفرہ, جو کفر کرتا ہے پھر اس کا کفر اسی کے سر پہ, کسی کو اس سے کوئی نقصان نہیں ہوگا, جو بھی ہوگا وہ اس کے اپنے ہی اوپر پڑے گا. آج بھی ہم کہتے ہیں کہ برائی کا وبال اسی کے کرنے والے کے اوپر ہوتا ہے. بظاہر ایسا لگتا ہے کہ برائی کرنے والا دنیا میں بہت پنپتا ہوا دکھتا ہے, لیکن بات یہ ہے کہ جب انسان اس دنیا میں بھی تنہا ہوتا ہے, اپنے آپ کو کسی فارغ لمحے میں اپنے اندر جھانک کر دیکھتا ہے, تو اس وقت اس کو پتہ چلتا ہے کہ میں ٹھیک نہیں کر رہا, اور جب اللہ کے سامنے جائے گا پھر تو نافرمانی ہی کی بات ہوگی. کبھی بھی آپ کسی انسان کو پوچھیں تو وہ کیا چاہتا ہے. میری کسی سے ملاقات ہوئی, ایسے ہی ہم لوگ شپ میں تھے, تو وہاں دو لڑکیاں تھیں, اچھی بیچ کی عمر کی, یعنی 25-30 سال کے اراؤنڈ ہوں گی, یا اس سے بھی اوپر, بلکہ 30s میں ہوں گی. تو ایسے میں 30s سے ان سے بات شروع کی, پھر پوچھا, میں نے کہا یو مسلم, کہنے گی نو, خود ہی کہنے لگے ہم کرسچین ہیں. تو بات شروع ہوئی, اور ज़ाहिर है कि मैं उनसे ही सुनना चाह रही थी, उसको पता चल रही थी बात, लेकिन वो उसमें ये था कि नो 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 नो, यस आई नो इट शुड बी, यानी पर्पज़ ऑफ लाइफ पूछा मैंने, अल्लाह की बात पूछी, तो आखिर में जो बात का खुलासा निकला वो यही था कि ख्वाहिश की पैरवी करनी है, मैं अपनी ज़िंदगी खुद सारना चाहती हूँ, और आई नो इट्स वेरी हार्ड क्वेश्चन, मैंने कहा मरने के बाद क्या होगा सोचो, इट्स वेरी हार्ड क्वेश्चन, लोग इस बात को सुनना ही नहीं चाहते क्योंकि इससे ख्वाहिशों पे पाबंदी लगती है। फिर एक से बात हुई तो उसने कहा कि दिस इज़ को इंसिडेंसेस, को इंसिडेंसेस का मतलब क्या, ये लोग लेते हैं कि ये दुनिया जो है ना ये इत्तफाकात का मजमू है, पहले एक इत्तेफाक हुआ, फिर दूसरा इत्तेफाक हो गया, फिर तीसरा इत्तेफाक हो गया, यानी ये सब कुछ इत्तेफाकन बन गया, पहले आसमान इत्तेफाक से बन गया, फिर ज़मीन इत्तेफाकन बन गई, और अब ये सब कुछ चल रहा है। तो जो चीज़ मैंने उस वक़्त बड़ी शिद्दत से महसूस की वो यही थी कि सिर्फ ख्वाहिश की पैरवी है जो इंसान को हक़ की तरफ नहीं आने देती। मैंने कहा कि तुम कुरान पढ़ो, अगर तुम्हें मौका मिले ऑनलाइन जाके थोड़ा देखो, तो कहने की यस इफ़ आई वॉन्ट आई विल रीड माई बाइबल, कि मैं तो वो भी नहीं जानती तो मैं अपनी पढ़ूँ। मैंने कहा हाँ ठीक है बिल्कुल, जो पीछे अगर ओल्ड क्रिश्चियंस थे उनमें और मुस्लिम्स में कोई बहुत फ़र्क नहीं है, तो तुम अपने ओरिजिनल सोर्सेस ही को अगर जाके देखोगी तो तुम्हें समझ आएगा। फिर मैंने कहा किताब तो क्या पढ़नी है, मैंने कहा ओके एक चीज़ तो तुम एनी वेयर कर सकती हो ना, टॉक टू योर गॉड, तुम यहाँ खड़ी हो, इतना खूबसूरत सीन तुम्हें दिख रहा है, तुम शिप में बैठी हुई हो, ऐसे वक्तों में तो इंसान वैसे ही हिला होता है अंदर से कि किसी लम्हे कुछ भी हो सकता है, तो मैं कहा जस्ट टॉक टू योर गॉड, उससे पूछो कि शो मी द राइट पाथ, व्हाट इज़ द राइट पाथ। तो इस तरह हल्की सी शोर को बेदार करने वाली बात मैंने उससे की, बहुत लंबी बात भी नहीं की कि क्योंकि उसके लिए तो ये बात बहुत ज़्यादा हो जाती। तो जो बात का खुलासा निकला वो यही है कि जो बंदा अल्लाह के फैसलों के मुताबिक अपने आप को नहीं बता यहाँ, कल आखिरत में उसका नुकसान किसको होगा? सोचिए एक लम्हे के लिए, अगर हम कोई गुनाह करते हैं इसका नुकसान किसको होगा, कौन भुगतेगा? हम भुगतेंगे, मैं भुगतूंगी, आज के इस मज़े का असल मज़ा तो मुझे कल भुगतना पड़ेगा। और जहाँ ये जो बात है ना कि अल्लाह ताला कहते हैं कि वला यजीदुल काफिरीन कुफ्रहुम इल्ला खसारा, कि अल्लाह ताला काफिरों के लिए इनका कुफर खसारा ही बढ़ने का सबब होता है। ये कैसे कि एक तरफ तो कुफर की वजह से इन पर अल्लाह ताला की नाराज़गी बढ़ती है, इनका नुकसान दिन ब दिन बढ़ता जाता है, कुफर बढ़ता गया तो नाराज़गी बढ़ती गई, और दूसरी बात है कि जितनी उम्र लंबी होगी उतनी हुज्जतें भी तो इनके खिलाफ़ बढ़ती जाएंगी ना। इसके बरक्स आप देखिए कि मोमिन की उम्र जितनी बढ़ती है उसकी नेकियां बढ़ती हैं, वो दर्जे पाता है, और अल्लाह ताला के हाँ उसका दर्जा जो है वो बढ़ने लगता है। तो ऐसे तमाम मामलात को देखकर इंसान अपने लिए भी और इन तमाम लोगों के लिए भी दुआ कर सकता है जो किसी न किसी किस्म के कुफर और इनकार का शिकार है। इसके बाद अल्लाह ताला फिर कुफर के बाद शिर्क की बात करते हैं, कुल अरअयतुम शुरका अकुम, क्या देखा तुमने अपने शरीकों को, कौन से अल्लज़ीन तदउन मिन दूनिल्लाह, जिनको तुम अल्लाह को छोड़कर पुकारते हो, अल्लाह के सिवा जिनको तुम पुकारते हो क्या तुम उनको देखते हो, तुमने इनकी हैसियत पे गौर की है, इनकी रियलिटी को देखा है कि इनके पास है क्या, अरूनी माज़ खलकू मिनल अर्द, मुझे दिखाओ कि इन्होंने ज़मीन का कौन सा हिस्सा बनाया है, अम लहुम शिरकुम फिस्समावाती, या आसमानों में इनकी शराकत है कोई ज़मीन का टुकड़ा या आसमानों का कोई हिस्सा इन्होंने बनाया हुआ, पूछो इनसे, अमातैनाहुम किताबन फहुम अला बैजिनतिम मिन्हु, या कोई ऐसी तहरीर ही दी है जिसकी रूह से वो कोई वाज़े दलील रखते हैं, यानी हमने ही कोई इनको दलील दी है शिर्क की कि जिसकी वजह से ये बहुत खुल के शिर्क कर रहे हैं, नहीं इनमें से कोई बात नहीं। हकीकत क्या है, बल ई या इदुज़ालिमून बादहुम बादन इल्ला गुरूरा, बल्कि ये जालिम एक दूसरे को फरेब के वादे देते रहते हैं। शिर्क की जड़ काटती, ना तो उसकी कोई कौनी दलील है और न शरई दलील है कि जो शिर्क को साबित करे। कौनी दलीलें क्या आती हैं कायनात में फैली हुई, और शरई दलील कौन सी है? कुरान की आयतों में लिखी हुई या किसी भी ऐसे जरिए से हम तक पहुंची हुई कि जिसको हम मान सकें कि वाकई ये काबिले गौर है या इसके ऊपर तवज्जो दी जा सकती है। अल्लाह ताला कहते हैं कि इनसे पूछो तो सही, आखिर ये जो शिर्क तुम करते हो कोई इसकी दलील है? कोई शिर्क के जवाज़ की मुमकिना दलीलें तुम्हारे पास हैं? कोई बुनियादें हैं? आखिर जिनको तुम अल्लाह के इख्तियारात में शामिल समझते हो, जिनको अल्लाह के साथ तुमने शरीक बना रखा है, ज़रा बताओ तो सही। चलो एक बुनियाद तो ये थी कि कायनात का कोई 10वां, कोई 20वां, कोई 1%, कोई 2% हिस्सा इन्होंने बनाया होता, कोई हिमालय पहाड़ इन्होंने बनाया होता, चले वो नहीं तो कोई छोटा सा पहाड़ ही बनाया होता, तो वो तो बनाया ही नहीं उन्होंने। दूसरी दलील ये हो सकती है कि ज़मीन नहीं तो कायनात का कोई और हिस्सा, ज़मीन नहीं तो आसमान। जब ये सब कुछ अल्लाह ताला करते हैं तो बताओ कि फिर क्या तुम इनको अल्लाह का शरीक कह सकते हो? चलो एक और ये बुनियाद हो सकती है कि अल्लाह ने खुद ही कोई मुख्तारनामा लिख दिया हो, कि हाँ बनाया तो मैंने है लेकिन अपने पेपर अब तुम्हें देता हूँ, अपने इख्तियार तुम्हें देता हूँ। कोई मुख्तारनामा कि फलां इलाके का, फलां लोगों का पीर फलां है, फलां हस्ती बीमारियों को ठीक कर सकती है, फलां के हाथ में लोगों को जॉब दिलवाना है, फलां के हाथ में बेटे देना, फलां के बिगड़ी बनाना। दुनिया में तो ऐसे ही होता है ना, हम कामों की मैनेजमेंट ऐसे ही करते हैं कि कुछ काम हम करते हैं बाकी दूसरों से कराते हैं। एक बंदा हर काम नहीं कर सकता। तो कहा कि कोई ऐसी दलील दिखा दो कि जिससे तुम्हें मिल जाए कि इस बात की दलील के वाकई ये लोग इस कायनात में शरीक हैं। कुछ न मिले तो फिर जान लो कि बली या इदुज़्ज़ालिमूना बादुहुम बादन इल्ला गुरूरा। असल बात यही है कि जालिम एक दूसरे को फरेब के वादे देते हैं। कौन से वादे हैं? ये मुफाद परस्ती की बातें हैं। याद रखिएगा कि शिर्क की असल बुनियाद मुफाद परस्ती है, फ़ायदों को पाना। असल बात ये नहीं कि लोग इन बुज़ुर्गों को बड़ा समझते हैं या ये कब्रों पे जिनके साथ बैठते हैं या जो इनके चीले हैं उससे कोई मुतासिर हैं, बल्कि इन्होंने अपने मुफादात के लिए लोगों को बेवकूफ़ बनाया हुआ है। अपनी दुकानें चमकाने के लिए तरह तरह की कहानियां घड़ के रखी हुई हैं, अफसाने घड़ते हैं, फिर खूब प्रोपेगंडा करते हैं, फलां बुजुर्ग बहुत पहुंचे हुए हैं, इनका दामन पकड़ लो तो मुरीदों की सिफारिश करके अल्लाह से बख्शवा देंगे। नऊज़ुबिल्लाह, फलां की तकदीर में कोई औलाद नहीं थी और फलां बुजुर्ग ने अल्लाह से इसरार करके इसको 7 बेटे दिलवा दिए, फलां ने फलां की कब्र पर जाकर ये काम किया तो उसको ये मिल गया, फलां ने उसके पास जाने से रोका तो वो बर्बाद हो गया। इस तरह की कहानियां कभी आप लोगों की जिंदगी में देखा करें कि डर जाते हैं, खौफ खाते हैं इन बातों को पढ़ के कि अगर हमने इनके शिर्क के अड्डों के खिलाफ कोई बात की तो नऊज़ुबिल्लाह हमारे दुनियावी मुफादात ख़त्म ना हो जाए बल्कि हम इनकी पकड़ का शिकार ना हो जाए। अल्लाह ताला फरमाते हैं, मैंने किसी को ऐसी कोई चीज़ नहीं दी, तुम जो मर्ज़ी इनसे पूछो, कैसी भी बात पूछो, ये सब कुछ अल्लाह ताला ही के हाथ में है। तुम्हें अगर आज समझ नहीं आती, कल जब ये बात समझ आएगी तो उस वक्त वक्त गुजर चुका होगा। इनकी तो ये शान नहीं कि अल्लाह के साथ किसी चीज़ में शरीक हों, इसके बरक्स अल्लाह की ज़ात कौन है? इन अल्लाह युमसिकु समावाति वल अर्द अन तज़ूला। अल्लाह ताला ही यकीनन आसमानों और ज़मीन को थामे हुए है। वलइन ज़ालता इन अमसकहुमा मिन अहदिम मिन बादिही इन्नहू काना हलीमन गफूरा। और अगर वो सिरक जाएं तो इसके बाद इन्हें कोई भी अपनी जगह पर बरकरार नहीं रख सकता, बिला शुबा वो बड़ा बुर्दबार और माफ़ करने वाला है। अल्लाह ताला की शाने बेनियाजी बताई गई कि वो इतना बड़ा होने के बावजूद, आसमानों पे मौजूद होने के बावजूद आसमानों और ज़मीन दोनों को थामे हुए हैं। कोई उनको उनकी जगह से हिला नहीं सकता। जब तक अल्लाह का हुक्म ना हो, कोई चीज़ अपनी जगह से हिल नहीं सकती। ये अल्लाह ताला ने अपने हाथ में रखा हुआ है कि किस तरीके से कुदरत और कंट्रोल करने वाला है, इक्तदार और इख्तियार उसके बावजूद है। और उसकी ज़ात ये है कि उसने कभी किसी दूसरे को अपनी चीज़ों में से किसी में साझेदारी नहीं दी। दूसरे को तो काम वही देता है जो खुद ना कर सके, इसलिए कि वो कमज़ोर है। लेकिन अल्लाह की ज़ात तो इतनी आला है। पीछे सूरत बकरा में भी हम पढ़ चुके हैं आयतुल कुर्सी के आखिर में कि वला यऊदुहू हिफ्ज़ुहुमा वहुवल अलीयुल अज़ीम, उसको इन दोनों की हिफाजत थकाती नहीं, वो तो बुलंद और बड़ा है और इसके साथ हलीमन गफूरा भी है। इस कदर साहिब कुदरत और इकतदार और इख्तियार रखने के बावजूद पुरतबार है, जो इसके इख्तियारात को दूसरों में बांटने वालों को फौरन तबाह नहीं करता और अपने बागियों और मुनकर और नाफरमानों से भी दरगुजर करता है। ये उसकी ज़ात है, कौन उसके साथ टक्कर ले सकता है? अगर इंसानों में से किसी के साथ पास थोड़े से इख्तियारात हों तो वो कभी भी किसी को अपनी नाफरमानी करते देख कर बर्दाश्त ना कर सके। अल्लाह ताला ने कैसे ज़मीन और आसमान के निज़ाम को रखा हुआ है, कभी आप सोचिए, हैरत सदा रह जाएंगे कि ये सब कुछ किस तरह से हो रहा है। कायनात एक ऐसे अंदाजे से चल रही है कि जिसको इंसान सोच भी नहीं सकता कि हम तो उन चीज़ों को सिर्फ तसव्वुर ही में ला सकते हैं। अल्लाह ताला तो इन सारी चीज़ों को करने वाला है। सही बुखारी और मुस्लिम की एक रिवायत में आता है कि अल्लाह ताला ना सोता है और ना सोना इसकी शान शान है। वो तराजू को ऊंचा नीचा करता रहता है, दिन के अमल रात से पहले और रात के अमाल दिन से पहले इसकी तरफ चढ़ जाते हैं। इसका हिजाब नूर है या आग है, अगर इसे खोल दे तो इसके चेहरे की तजल्लियाँ जहाँ तक इसकी निगाह पहुँचती है सब मखलूक को जला दे। अल्लाह अकबर। सोने की तो हाजत हमें होती है ना, चंद घंटे जाग लें तो कहते हैं सर में दर्द शुरू हो गए। उस जात के हाथ में कितना कुछ है, फिर भी वो नहीं सोता। इसी से तो पता चलता है कि लैसा कमिस्लिही शैयुन, उसकी तो मिसाल जैसी भी कोई चीज़ नहीं। फिर एक और रिवायत में आता है इब्ने जरीर में हज़रत अब्दुल्ला बिन मसूद से, एक शख्स हज़रत अब्दुल्ला बिन मसूद के पास आया। आपने पूछा कहाँ से आ रहे हो? उसने कहा शाम से, यानी सीरिया। पूछा वहाँ किस से मिले? कहा काब से। पूछा काब ने क्या बात बयान की? कहा काब जो थे ये यहूदी उलमा में से भी थे, पीछे से यानी इनका ताल्लुक था। तो पूछा उन्होंने क्या कहा? कहा कि ये के आसमान एक फरिश्ते के कंधे तक घूम रहे हैं। पूछा तुमने इसे सच जाना या झुठला दिया? जवाब दिया कुछ भी नहीं किया। फरमाया फिर तो तुमने कुछ भी नहीं किया। सुनो, काब ने गलत कहा। फिर आपने इसी आयत की तिलावत फरमाई, और ये सही रिवायत है। एक दूसरे सनद में आने वाले का नाम जुन्दम बजल्ली है, और इमाम मालिक भी इसकी तर्दीद करते थे कि आसमान गर्दिश में है, और इसी आयत से दलील लेते थे और इस हदीस से भी कि जिसमें है कि मग़रिब में एक दरवाज़ा है जो तौबा का दरवाज़ा है, वो बंद नहीं होगा जब तक कि आफ्ताब मग़रिब से तुलू ना हो, और हदीस सही है। तो पता ये चलता है कि अल्लाह ताला ने कायनात की सारी चीज़ों को रखा हुआ है, उसके हाथ में हर चीज़ के युम से कुछ समावाती वलर्द अन तजूला। हल्का सा अगर इशारा दे दिया जाए ना किसी चीज़ को तो चीज़ें यूं गिर गिर के नीचे गिरने लगें। मैंने वाकई इस चीज़ को बड़े क्लोजली महसूस किया और मैं देखा कि हम जिस ज़मीन पे खड़े हैं ना, हम इसका अंदाज़ा भी नहीं करते कि ये कितनी बड़ी नेमत है, इतनी स्टेबल है। अगर अल्लाह ताला इस ज़मीन को छोड़ दे तो यूं हिलने लगे कि इसके ऊपर रहना हमारे लिए मुहाल हो जाए। इसी तरह आसमान को अगर हम देखें तो उसके अंदर अल्लाह ताला ने क्या कुछ रखा हुआ है, लेकिन वो आसमान कितना स्टेबल है। अगर आसमान के टुकड़े गिर गिर के हमारे सरों पे गिरे, आप सोचिए, हम तो अपने घरों में मुतमईन ना हो, किसी कच्ची छत के नीचे खड़े हो तो खौफ आएगा ये छत हम पे ना गिर जाए। और और अगर आसमान के बारे में भी यही शक होता तो फिर ज़रा हम सोचें कि कहाँ तक हम अपने आप को बचाते। लेकिन ये अल्लाह का हिल्म और उसकी गफूरियत है कि लोगों के गुनाहों के बावजूद आसमान को नीचे नहीं गिराता, लेकिन लोग इतने प्यारे रब की कदर नहीं करते। और वो इस तरह से बातें करते हैं जिसका तذकरा अगली आयत में आता है, वक्समू बिल्लाहि जहद ईमानिहिम, और उन्होंने अल्लाह के नाम की और पक्की कस्में खाई, खूब पुख्ता कस्में खाया करते थे। क्या यहाँ से आप इन्वर्टेड कॉमास लगा सकती हैं, ये उनका कौल है जो कस्में खाते थे, क्या लइन जाअहुम नज़ीरुल यकूनुन्न अहदा अहदा मिन इहदल उमम। यहाँ पे रुकेगा, यहाँ से इन्वर्टेड कॉमा क्लोज करेंगे आप। क्या कॉल था, क्या कस्में थी कि अगर इनके पास कोई पैगंबर यानी डराने वाला आ जाए तो किसी भी दूसरी उम्मत से ज़्यादा हिदायत पा लेंगे, ये दावा था इनका। लेकिन हुआ क्या, फलम्मा जाअहुम नज़ीरुम मा ज़ादहुम इल्ला नुफूरा, फिर जब इनके पास डराने वाला आ गया तो इनमें नफरत ही बढ़ती गई। ऐसा इन्होंने क्यों किया, इसकी वजह आगे है, इस्तिकबार अन फिल अर्थ, तकब्बुर की वजह से ज़मीन में बड़ा बनकर रहना, व मकर सही और बुरी चालें चलना था। लेकिन ये बात भूल गए, क्या वला यही कुल मकरु सय्यु इल्ला बि अहलिही, बात ये है क्या कि बुरी चाल तो चलने वाले पर ही पड़ती है। फहल यंजुरून इल्ला सुन्नत अलवलीन, फिर ये सिर्फ इस सुन्नत इलाही का इंतज़ार कर रहे हैं, कौन सी, जो इनसे पहले लोगों में थी। फलन तजिद अली सुन्नतिल्लाहि तब्दीला, अल्लाह की सुन्नत में आपने तो कभी कोई तब्दीली ना देखी, यानी आप अल्लाह की सुन्नत में कभी कोई तब्दीली ना पाएंगे। वलन तजिद अली सुन्नतिल्लाहि तहवीला, और ना इसमें कोई तगैयुर होगा। इन दो आयात में अल्लाह ताला ने मुशरिकीने मक्का के एक कौल को बुनियाद बनाकर इनके अंदर के हाल को खोल दिया। मामला ऐसे था कि नबी सल्लम की बासत से पहले कुफारे मक्का जब कभी यहूद और नसारा की बिगड़ी हुई अखलाकी हालत को देखते तो इनसे बढ़ चढ़ कर बातें करते और कस्में खा के कहते, देखो हमारे पास अगर कोई पैगंबर आया हो जो हमारी रहनुमाई करता तो हम तो बहुत अच्छे होते। क्योंकि इनको पता था कि बनी इसराइल जो थे अम्बिया की औलाद थी, इनके पास इतने डराने वाले आए, आगाह करने वाले आए, लेकिन इन्होंने उनकी बातों को मान के ना दिया। नतीजा क्या हुआ कि बिगड़ गए, शिर्क उनमें आ गया, सूद उनमें था, माल की मोहब्बत उनमें थी, लोगों को लड़ाना झगड़ाना उनका काम होता था। तो ये बड़ी बड़ी बातें किया करते कि देखना अगर कोई हमारे पास पैगंबर आए या आया होता हमारी रहनुमाई करता तो हम हर लिहाज से तुमसे बेहतर होते। अल्लाह ने इनको मौका दे दिया, अपना प्यारा नबी इनकी तरफ भेजा। अब इन्हें मालूम हुआ कि अब तो इनको अपनी सरदारियों से दस्तबरदार होकर इस नबी का मतीय फरमाबरदार बनना पड़ेगा। अब अकड़ने लगे, वो सारे कौल इकरार भूल गए जो यहूद और नसारा के सामने किए थे, और अपनी सरदारियों को तहफ़्फ़ुज़ देने के लिए उल्टा अल्लाह के नबी सल्लम की मुखालफत पर कमर बस्ता हो गए और ऐसी कोशिशों में लग गए कि जो लोग अल्लाह के नबी को मानते उनके ऊपर इन्होंने ज़िंदगी तंग करनी शुरू कर दी। ज़ाहरी मुखालफत तो थी ही, लेकिन अंदर से भी उन्होंने साजिशों के जाल बुने हुए थे। लेकिन अल्लाह अपने नबी और उसके साथियों की मदद करता है। इनके साथ मामला क्या हुआ कि जो चाल ये चलते वो इन्हीं के ऊपर उल्टी पड़ती, मुसलमानों के लिए गड़े खोदते वो उसमें खुद ही गिर जाते और जलील और रुसवा हुए। अल्लाह ताला ने इस्लाम को बुलंदी दी, गलबा दिया, इनकी मुखालफतें इनके हाथ में थीं, होती रहीं जो इन्होंने चाहा, लेकिन अल्लाह ताला ने इस्लाम को बड़ा किया। जितना इस्लाम फैलता गया उतना इनके दिल का बुग़्ज़ और कीना और बढ़ता गया, चिढ़ने लगे। अल्लाह ताला ने इन्हीं आयतों का तذकरा कर दिया इसमें कि ये लोग अल्लाह की आदत को नहीं बदल सकते, अल्लाह की आदत में कोई तगैर तब्दीली हो नहीं सकती। آج اگر انہوں نے اپنی بڑھائی کی وجہ سے اللہ کے نبی کی مخالفت کی، یہ کوئی نئی بات نہیں ہے، پہلی بھی سرکش اور نافرمان قومیں یہی کچھ کرتی رہی، اور اللہ کی عادت ہے کیسے باغیوں کے سروں کو کچلتا رہتا ہے، اور اپنے انبیاء اور ان پر ایمان لانے والوں کی سرپرستی کرتا ہے، ان کی مدد کر کے ظالموں کے ظلم سے ان کو نجات دلاتا ہے. یہ بات کل بھی تھی حضرت نوح کے دور میں، اور یہ بات قیامت تک رہے گی. جو حق کے راستے میں رکاوٹ بنے گا، اللہ تعالیٰ ان کو برے انجام سے دوچار کرے گا. یہ اللہ کی عادت ہے، اور اس عادت میں کبھی کوئی تبدیلی نہیں ہوتی. یہاں دو لفظ ہیں، پہلے فرمایا لسنت اللہ تبدیلا، تبدیلی نہیں ہو سکتی، چینج نہیں ہو سکتی، بدلا یو بدلو تبدیل سے ہے یہ لفظ باب تفیل، اور دوسرا ہے تحویلا حال سے ہا واو لام، تغیر و تبدل جس کو ہم اپنے لفظوں میں کہتے ہیں، کوئی چینج نہیں ہو سکتی. اگر قریش مکہ نے پہلی قوموں کے کھنڈرات کو اس نظر سے نہیں دیکھا، اب جا کے دیکھ لیں. اسی لیے آگے اس کا تذکرہ فرما دیا کہ یہ سیر نہیں کرتے، اولم یسیرو فی الارضی، کیا اور انہوں نے سیر نہیں کی زمین میں، فینظرو کیف کان عاقبت الذین من قبلہم وکانوا اشد منہم قوہ، کیا وہ زمین میں چلتے پھرتے نہیں کہ ان لوگوں کا انجام دیکھیں جن سے پہلے گزر چکے ہیں، وہ ان سے بھی زیادہ طاقتور تھے، قوت تھی طاقت تھی، لیکن وما کان اللہ لیعجزہ من شیء فی السماوات ولا فی الارض، اور اللہ کو تو آسمانوں کی یا زمین کی کوئی چیز بھی عاجز نہیں کر سکتی، بلا شبہ وہ سب کچھ جاننے والا اور قدرت والا ہے. یہاں اللہ تعالیٰ نے ان کو دکھا دیا کہ مان کے دیکھیں، جا کے دیکھیں قریش مکہ، پچھلی قوموں کے کھنڈرات کو دیکھیں تو صحیح، پتہ چل جائے گا اپنے وقت کی شان و شوکت اور رو پر دبدبے والی عیش و عشرت میں پلنے والی قوموں کے ساتھ اللہ نے کیا کیا. آج قریش مکہ کو جو ملا ان کو اس سے بہت زیادہ ملا تھا، لیکن جب وہ سرکش ہوئے اللہ نے ان کے سروں کو کچل دیا. اللہ کے مقابلے میں نہ ان کی قوت کام آئی، نہ شان و شوکت کام آئی. کیا اگر وہ نہ بچے تو تم بچو گے؟ کیا اللہ تمہاری ایک ایک چیز کو نہیں دیکھ رہا؟ کیا تم اللہ تعالیٰ کے قبضۂ قدرت سے اپنے آپ کو دور محسوس کرتے ہو؟ اب آپ دیکھیے کہ پچھلی ساری آیتوں میں اللہ تعالیٰ قریش مکہ کی مختلف حرکتوں پہ تبصرہ کرتے ہیں کہ کیسے یہ لوگ اللہ کے نبی صلی اللہ علیہ وسلم کے خلاف سازشیں کرتے تھے، کیسے انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم پہ جینا مشکل کیا ہوا، آپ کے ساتھیوں کے ساتھ برا معاملہ کرتے تھے. اس میں سب سے بڑی بات جو دکھ رہی ہے وہ مکر السیجی، آپ دیکھ رہے ہیں کہ مکر کی تکرار ہے، پھر کہا یحیق المکر السیج، تو مکر جو ہوتا ہے وہ خفیہ چال کو کہتے ہیں. نبی صلی اللہ علیہ وسلم کی ایک روایت ہے کہ مکاریوں سے پرہیز کرو، مکر کا بوجھ مکار پر ہی پڑتا ہے، اور اس کی جواب دہی اللہ کے ہاں ہوگی. یعنی کبھی کسی کے خلاف پلاٹنگ نہیں کرنی چاہیے، اپنا کام کرتے جائیں، کسی کے خلاف کچھ کرنے کی ضرورت نہیں ہوتی. اللہ تعالیٰ خود ہی لوگوں کو ان کی نیتوں کے مطابق جزا یا سزا دے دے گا. محمد بن ثقاب قرظی فرماتے ہیں، تین کاموں کا کرنے والا نجات نہیں پا سکتا، ان کاموں کا وبال اس پر یقیناً آ پڑتا ہے، مکر اور بغاوت اور وعدوں کو توڑ دینا. پھر آپ نے یہی آیت تلاوت کی. ہم بھی اپنی زندگی سے ان تین لفظوں کو کھرچ کے نکال دیں، کسی کے خلاف مکر کرنا یا خود ہی مکر کرتے رہنا، دھوکے بازی کرنا، چھوٹی چھوٹی باتیں کرنا، پھر بغاوت اور وعدہ خلافی. سورت کے بالکل آخر میں فرمایا وَلَوْ يُؤَاخِذُ اللَّهُ النَّاسَ بِمَا كَسَبُوا مَا تَرَكَ عَلَى ظَهْرِهَا مِن دَابَّةٍ وَلَكِن يُؤَخِّرُهُمْ إِلَى أَجَلٍ مُّسَمًّى، اور اگر اللہ تعالیٰ لوگوں کے اعمال کے مطابق ان کا مؤاخذہ کرتا تو سطح زمین پر کوئی جاندار زندہ نہ چھوڑتا، لیکن وہ تو ایک مقررہ وقت تک انہیں ڈھیل دیے جاتا ہے. پھر کیا ہوتا ہے؟ فَإِذَا جَاءَ أَجَلُهُمْ فَإِنَّ اللَّهَ كَانَ بِعِبَادِهِ بَصِيرًا. پھر جب ان کا وہ مقرر وقت آ جائے گا تو اللہ تعالیٰ یقیناً اپنے بندوں کو دیکھ رہا ہے. مراد کیا ہے کہ ان سے نبٹ لے گا. یہ دنیا دارالعمل ہے، دارالجزا نہیں. اسی لیے کائنات میں لوگ غلط کام کر کے بھی بچے ہوئے ہیں. اگر یہ دنیا پوری کی پوری دارالجزا ہوتی نا تو کوئی جاندار یہاں زندہ نہیں رہ سکتا تھا. اللہ تعالیٰ نے انسانوں اور جنوں کے علاوہ دوسرے کسی جاندار کو نہ تو شریعت کا مکلف کیا کہ ان کو شریعت کی طرف سے کسی تکلیف میں ڈالا گیا، اور نہ اللہ تعالیٰ کا نافرمان ہوتا ہے نہ ہو سکتا ہے. اصل مجرم تو انسان ہے، مگر اس کی سزا سے دوسرے جاندار آپ دیکھیے کہ مارے جاتے ہیں. مثلا گندم کے ساتھ گھن بھی پستا ہے نا. یہی بات یہاں بتائی گئی کہ اگر انسانوں کے جرم میں اگر اللہ تعالیٰ بارش روک لے تو دوسرے جاندار بھی پانی کے نہ ہونے سے تڑپ تڑپ کر مر جائیں گے. سیلاب آئے یا زلزلہ آئے تو وہاں کے دوسرے جاندار بھی متاثر ہوتے ہیں، مرتے ہیں. اس لیے اللہ تعالیٰ انسانوں کو فوری نہیں پکڑتا کہ اس کی معصوم سی مخلوقات ہیں جن کو اللہ تعالیٰ انسانوں کے جرم کی وجہ سے پکڑنا نہیں چاہتا. اللہ ڈھیل دیتا ہے، اور اللہ کے ڈھیل دینے میں بھی مصلحتیں ہوتی ہیں. ہو سکتا ہے کہ بے زبان جانوروں کی فریاد کی وجہ سے ہی مجرموں پر عذاب نہ بھیج رہا ہو، وہ بیچارے بھی تو مریں گے نا ساتھ ہی ساتھ. تو اللہ تعالیٰ ہر ایک کو وقت دیتا ہے، ایک مقرر وقت دیا ہوا ہے، اور اس کے بعد پھر ان سے پوچھے گا. اور وہ مہلت کا وقت انسان کی موت ہے. جب اجتماعی لحاظ سے کسی قوم پر اللہ کا عذاب آتا ہے یا قیامت آئے گی، یہ وقت پھر محاسبے کا وقت ہوتا ہے. اس وقت پھر نہ کوئی بچے گا اور نہ چھپے گا. اور اللہ کا یہ پکڑنا، یہ محاسبہ کرنا حق اور انصاف پر ہوگا، کیونکہ اللہ تعالیٰ بندے کے ایک ایک عمل کو دیکھ رہا ہے. جس کو اس بات کا جتنا یقین ہوگا اتنی ہی اس کی زندگی اس بات کی گواہ بن جائے گی کہ اس دنیا میں اللہ کی نافرمانیوں کے ساتھ انسان جی نہیں سکتا. جو جیے گا وہ اپنا نقصان کرے گا. اور اللہ تعالیٰ نے یہی باتیں بتا کے ہم سب کے سامنے یہ بات رکھ دی کہ تم دنیا میں اپنی مرضی سے آئے نہیں، نہ تم اس دنیا سے اپنی مرضی سے جاؤ گے. تو پھر کرنا کیا ہے؟ اس دنیا کے جو تھوڑے سے دن ہیں اس کو تم اللہ کے حکم سے گزار لو. یہی بات میں نے اس خاتون سے بھی کی جس کا تذکرہ بھی میں نے کیا آپ کے سامنے. میں نے انہیں کہا کہ دیکھو کہ کیا ہم اپنی مرضی سے آئے؟ نو. کیا اپنی مرضی سے جاتے ہیں؟ نو. تو میں نے کہا بیچ کی بات ہے نا، 30 40 سال. کہتی نو نو نو، 80 ایئرس. جیسے بڑی ادا سے بندہ کہتے ہیں نا، اس کا مطلب یہ تھا کہ مجھے 80 ایئرس جینا ہے. میں نے کہا واٹ نیکسٹ؟ کہتی یا از اے بگ کویسچن. میں کہ اس کے بعد کیا ہوگا؟ لیکن وہ سوچنا نہیں چاہ رہی تھی. تو ہم نہیں سوچیں گے تو کیا وہ وقت ختم ہو جائے گا؟ نہیں آئے گی وہ چیز. تو ضرورت ہے اس بات کی کہ دنیا میں ہی انسان اپنے آپ کو صحیح راستے پہ لگا لے. اللہ تعالیٰ سے یہی دعا کرنی چاہیے کہ ہماری آنکھیں کھول دے. آپ دیکھیے کہ سورہ فاطر کو اگر پوری کو ایک سٹریچ میں ہم دیکھ لیں تو اس میں اللہ تعالیٰ نے کتنے خوبصورت انداز سے ہمارے سامنے باتیں رکھی. تو اس سے پتہ چلتا ہے کہ توحید کا عنایتوں میں اس بات بھی تھا. بہت ساری مثالیں ہمارے سامنے آئیں کہ جس سے پتہ چلتا ہے کہ اس کائنات کا نظام اللہ تعالیٰ کتنے خوبصورت طریقے سے چلا رہے ہیں. پھر اسی طرح انسانوں کے اللہ سے تعلق کی بات ہوئی، خشیت الہی کا ذکر ہوا. پھر انسانوں کے تین گروہوں کا تذکرہ ہوا کہ جو ایمان لانے کے باوجود بھی اعمال میں ایک دوسرے سے پیچھے ہو جاتے ہیں. آخر میں پھر دوبارہ توحید اور شرک اور کفر کا ایک امتزاج. یہ اللہ تعالیٰ کی ہی ساری باتیں ہیں ہوتی ہیں جس کو اللہ تعالیٰ لوگوں کے سامنے پیش کرتا ہے. ہمارے لیے یہی بات عمل کی ہے کہ جتنی بات ہم سنیں سمجھیں پھر اس پہ سے ہم اپنے لیے عمل کرنے والے بن جائیں. اللہ تعالیٰ سے دعا کرتے ہیں ہماری غلطیوں کو معاف کرے، آئندہ کے لیے اصلاح فرمائے، اور ہمیں اس طرح کی زندگی بسر کرنے کی توفیق دے کہ جو واقعی اللہ تعالیٰ کی نگاہوں میں قابل قبول ہو. ایسا نہ ہو کہ اس دنیا سے جب ہم اگلے اینڈ پہ پہنچیں تو وہاں ہماری پکڑ دھکڑ شروع ہو جائے. اللہ تعالیٰ ہمیں اس حقیقت کے ساتھ جینے والا بنا دے. سبحان ربی کا رب العزت عما یصفون، وسلام على المرسلين والحمد لله رب العالمين.